فاتحة. بسم الله الرحمن الرحيم. إياك لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله، ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله. بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير، الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور. صلوات عليه.
اللهم صل على محمد وآل محمد.
سورہ ملک یہ ابتدائی آیتیں تھیں. اس میں خدا بند اعلیٰ ارشاد فرماتا ہے کہ بابرکت ہے وہ ہستی اس کے قبضۂ قدرت میں، یہ سارا ملک ہے، ساری کائنات اس کے قبضۂ قدرت میں ہے. وَهُوَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ، اور وہ ہر شے پر قدرت رکھنے والا ہے. کوئی چیز بھی اس کے اختیار اور اس کے قدرت سے باہر نہیں ہے. وہ وہی ہستی ہے جس نے موت کو بھی پیدا کیا اور حیات کو بھی پیدا کیا، تاکہ تمہیں یہ آزما سکے کہ تم میں بہتر عمل کرنے والا کون ہے. وہ ایسی ہستی ہے جس پر کسی کو غلبہ نہیں حاصل ہو سکتا ہے، اس کے باوجود وہ خطا کاروں کی خطاؤں کو معاف کر دے. عزیزو، عرضی کر رہا ہوں دو دن سے کہ یہ زندگی ہمیشہ باقی رہنے والی زندگی نہیں. دنیا کی جو زندگی کا مرحلہ ہے، ایک دن ختم ہو جائے گا. موت کا کسی کو انکار نہیں ہے، لیکن یہ بھی حقیقت ہے کہ موت کا مطلب مٹ جانا نہیں ہے، ختم ہو جانا نہیں ہے، بلکہ موت دو زندگیوں کو جوڑنے کا جو ہے پل کا کام انجام دیتی ہے. موت سے پہلے بھی زندگی ہے، موت کے بعد بھی زندگی ہے، البتہ دونوں زندگیوں کے تقاضے الگ الگ ہیں. اس زندگی کے لیے آذوقہ ہمیں اپنی اس زندگی سے حاصل کرنا ہے. یہاں تو اللہ نے دے دیا ہے، یہ اس کا کرم ہے، یہ اس کا فضل ہے، یہ اس کا لطف ہے، لیکن وہاں نہیں دے گا. وہاں کے لیے سب کچھ خود سے حاصل کرنا ہے، انسانی شکل و صورت بھی خود سے حاصل کرنا ہے، اعضاء و جوارح سالم رہنا ہے، خود سے انہیں سالم بنانا ہے، وہاں جنت یا جہنم بھی اپنے لیے خود ہی بنانا ہے، وہاں کی غذا، وہاں کا لباس، ساری چیزیں، غرض کی ہر چیز اسی دنیا میں ہمیں بنانا، اس کو بنانے کا کارخانہ یہی دنیا ہے. کیسے بنے گا؟ ائمہ علیہ السلام اس کی رہنمائی کی, چنانچہ مولا کائنات حضرت علی ابن ابی طالب
علیہ السلام
فرماتے ہیں کہ اس کا ذریعہ یہ ہے کہ واجبات کو انجام دیتے رہو, محرمات سے دوری اختیار کرو اور اخلاقی اقدار سے اپنے کو آراستہ کر دو. ایسے ہو سکتا ہے کہ انسان زندگی میں ایسے صفات کا مالک بن جائے کہ کوئی واجبات اس سے نہ چھوٹنے پائیں, کسی حرام کے قریب نہ جائے اور اخلاقی اقدار سے آراستہ ہو جائے. ظاہر سی بات ہے اس کے لیے خاص تربیت کی ضرورت ہے. ہماری ذمہ داری ہے کہ ہم اپنی بھی تربیت کریں اور اپنے خاندان کی اور اپنے کنبے کی بھی تربیت کریں. جس طرح سے ہم اپنی فیملی کے لیے دنیا کی ضرورتوں کو پورا کرتے ہیں, اس کا انتظام کرتے ہیں, اسی طرح سے ہماری ذمہ داری یہ ہے کہ ہم ان کی آخرت کی ضرورتوں کو پورا کرنے کا بھی انتظام کریں. ہم اپنے بچوں کو اسکول بھیجتے ہیں, اب بتاؤ بچے پڑھیں یا نہ پڑھیں ان کی مرضی ہے, مگر ہم تو بھیجنے کی کوشش کرتے ہیں تاکہ دنیا کی زندگی مشکلوں کا شکار نہ ہو سکے. اسی طرح سے ہمیں آخرت کے لیے بھی انہیں تیار کرنا ہے. ابھی ان کی مرضی ہے کہ وہ ہماری بات مانیں یا نہ مانیں, لیکن جہاں تک ہماری ذمہ داری ہے ہم اس میں کوتاہی نہ کریں. بچے کو ہم نے اسکول بھیجا, اچھے سے اچھا اسے اسکول فراہم کیا, بہترین سے بہترین ٹیچر اسے دیے, سہولتیں سب فراہم کر دی, مگر اس نے علم حاصل نہیں کیا. ظاہر سی بات ہے ہم اتمام حجت کر چکے ہیں. یہی حال ہے آخرت کے سلسلے میں. جتنی کوشش ہم دنیا کی زندگی کے تعلق سے اپنے بچوں کے لیے کرتے ہیں, اس سے کہیں زیادہ کوشش ہمیں آخرت کی زندگی کے لیے کرنا ہے, کیونکہ دنیا کی زندگی محدود ہے, آخرت کی زندگی لامحدود ہے. آج شب شہادت پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور امام حسن مجتبی علیہ الصلوۃ والسلام, کچھ کلمات آ حضرت کی سیرت سے, سیرت کا وہ گوشہ جس کا تعلق ہے اپنے کنبے کی تربیت سے. پیغمبر صرف دوسروں ہی کے لیے پیغمبر نہیں تھے, اپنے گھر کے بھی ذمہ دار تھے. ایسا نہیں تھا کہ پیغمبر کی ذمہ داری دوسروں کو جو ہے سدھارنا تھا اور اپنے گھر سے اپنے کنبے سے اپنی فیملی سے غفلت برتنا تھا. حضور نے جہاں دوسروں کی اصلاح کی کوشش کی, وہیں اپنے گھر کو بھی سنوارنے کی پوری کوشش کی. گھر کے اندر حضور کا برتاؤ کیسا تھا, کس طرح سے اپنے گھر والوں سے پیش آتے تھے, اپنی بیوی سے, اپنے بچوں سے, اپنی بیٹی کے ساتھ کس طرح سے پیغمبر پیش آیا کرتے تھے, ان کا طریقہ معاشرہ کیا تھا پیغمبر کا. کیونکہ پیغمبر ہمارے لیے نمونہ عمل ہے نا. فَكَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ اُسْوَةٌ حَسَنَةٌ, پیغمبر کی زندگی تمہارے لیے اسوہ حسنہ ہے, نمونہ عمل ہے. جس طرح سے پیغمبر نے اپنی فیملی کے ساتھ برتاؤ کیا ہے, ان کی تربیت کی ہے, ویسے ہی اسی راستے پر ہمیں چلنا ہے. ہم جب حضور کی سیرت کے اس گوشے کو دیکھتے ہیں کہ انہوں نے اپنے گھر والوں کے ساتھ کیسا برتاؤ کیا, پہلی چیز جو ہمیں حضور کی سیرت میں جو ہے نمایاں طور پر نظر آتی ہے کہ پہلا کام جو حضور کا تھا وہ یہ تھا کہ گھر کے ماحول کو دینی ماحول میں ڈال دیں. چونکہ ماحول, گھر کے ماحول کا بڑا اثر ہوتا ہے. جیسا گھر کا ماحول ہوگا ویسے ہی بچے جو ہے تربیت پائیں گے. اگر گھر میں دین کا ماحول ہے, دینی ماحول ہے, ماں نمازی ہے, باپ نمازی ہے, تلاوت قرآن ہوتی رہتی ہے, دعاؤں کا ذکر ہوتا ہے, یہ جو ہے مناجات ہوتا ہے, بچے بھی ویسے ہی ایکٹ کرتے ہیں. لیکن اگر خدا نہ خواستہ اس کا برعکس ہے, گھر میں جو ہے دن بھر گانے کا, ناچ کا, ڈانس کا, فلم کا, اس طرح کا ماحول ہے, تو بچے بھی اسی قسم کی حرکتیں کیا کرتے ہیں. البتہ میں جبر ماحول کا قائل نہیں ہوں. ایسا نہیں ہے کہ اگر گھر کا ماحول اچھا ہے تو بچے یقیناً اچھے نکل آئیں گے और अगर घर का माहौल बुरा है तो बच्चे यकीनन बुरे निकलेंगे, नहीं ऐसा नहीं है। लेकिन अच्छे माहौल में बच्चों का अच्छा बनना आसान हो जाता है और बुरे माहौल में बच्चों का जो है बुरा बनना आसान हो जाता है। उसके लिए जमीन हम, बुरे माहौल में बच्चों का अच्छा बनना बहुत मुश्किल होता है, बच्चे बन सकते हैं और अच्छे माहौल में जो है बुरा बनना भी, क्योंकि माहौल सिर्फ घर का माहौल तो नहीं ना होता, मुमकिन है घर का माहौल अच्छा है लेकिन बाहर का माहौल, जिन दोस्तों के साथ उठना बैठना है वो अच्छे नहीं है। तो चुनांचे कुरान मजीद में कि तुखरजुल हय्या मिनल मय्यत व तुखरजुल मय्यता मिनल हय्य, कभी ये जो है मुर्दे से जो है जिंदा निकलते हैं, कभी जिंदा से ये जो है मुर्दे, कभी मय्यत जो है ये हयात में तब्दील हो जाती है और कभी जो है जिंदगी जो है मौत में बदल जाती है। बहुत सारी मिसालें आपको मिलेंगी, कितने ही ऐसे बच्चे हैं जो बुरे खानदान में पले बढ़े हैं लेकिन खुद जो है निहायत अच्छे निकले, हीरा बच्चे निकले। हंजला गसीलुल मलाइका, मलाइका ने जिन्हें गुस्ल दिया, बड़ा अजीम नाम है हंजला का। हंजला का बाप कौन था? अबू आमिर, मदीने का मशहूर मुनाफिक, पैगंबर का पक्का दुश्मन, पूरी जिंदगी उसकी गुजरी है पैगंबर के खिलाफ साजिशें करने में। मस्जिद ज़रार उसी ने बनवाई थी। मस्जिद ज़रार एक ऐसा अड्डा था जो पैगंबर के खिलाफ इस्तेमाल होने वाला था, जिसे पैगंबर ने अपने हाथों से गिराया। उस अबू आमिर का जो पैगंबर का कट्टर दुश्मन है, पक्का दुश्मन है, बज़ाहिर इस्लाम की नकाब पहन ली है मगर इस्लाम की तलवार से इस्लाम को जो है ये दिभा करना चाहता था। जैसा आज होता है बहुत सारे हैं जो खादिमुल हरमैन भी हैं और फला भी हैं, उनसे बड़ा जो है मुसलमान बज़ाहिर ये जो है प्रोपेगेंडो के कि दुनिया में उनसे बड़ा मुसलमान कोई नजर नहीं आता, लेकिन उनसे बड़ा दुश्मन भी कोई नहीं है। वह हुआ अलद्दुल खिसाम, कुरान के बकौल बदतरीन दुश्मन है। अबू आमिर का शुमार उन लोगों में से है मगर औलाद हंजला गसीलुल मलाइका, शादी हुई है, पहली शब है, हुजले उरूसी में है, जिंदगी का बेहतरीन लम्हा, बेहतरीन वक्त जिसे कहा जाता है। जैसे ही खबर मिलती है कि हमारा रसूल जंग के लिए गया हुआ मैदान जंग में है, हुजरे और उसी को छोड़ करके इतनी भी मोहलत नहीं करती हैं कि ये जो है गुस्ल कर ले कि कहीं ताखीर न हो जाए। मैदान में पहुंच जाते हैं और वहां जाकर के जामे शहादत नोच करते हैं, मलाइका ने उन्हें गुस्ल दिया। ऐसे खबीस घराने से इतना पाक और पाकीजा और इतना जो है मुत्तकी और परहेजगार जवान, उसका उल्टा भी है। इमाम अली नकी अलैहि सलातो व सलाम एक घर का माहौल है और उनका बेटा कौन निकला? जाफर कज़्ज़ाब निकला, जिसने इमाम हसन अस्करी अलैहि सलाम के बाद इमामत का झूठा दावा किया। इमाम जाफर सादिक अलैहि सलाम का बेटा है अब्दुल्लाह अफ्ताह, जिसने इमाम मूसा कादिम अलैहिस्सलाम के मुकाबले में इमामत का दावा कर दिया। इतना पस्त हो गया कि इमाम फरमाते हैं अब्दुल्लाह ला युरीद अन युअबद अल्लाह, अब्दुल्लाह अफ्ता ये नहीं चाहते हैं कि अल्लाह की इबादत की जाए बल्कि ताग़ूत की इबादत कराना चाहते हैं। हजरत नूह के बेटे का वाकया ये जो है सुनते ही रहते हैं। तो ऐसा कोई जरूरी नहीं है कि अच्छे माहौल में परवरिश पाने वाला बच्चा, अच्छे घर में परवरिश पाने वाला बच्चा हतमन अच्छा ही निकलेगा, लेकिन आम तौर से यह आसानी पैदा हो जाती है कि अगर दीनी माहौल में कोई बच्चा तरबियत पाता है, आंखें खोलता है, तो उसके लिए दीनदार बनने के इम्कान और चांसेस बढ़ जाते हैं। चुनांचे कुरान कहता है कि वल बलदु तैयब यखरुजु नबातुहु बिइज़्नि रब्बिही वल्लज़ी खबसा यखरुजु नकदा, वो जमीन जो ये जो है ज़रख़ेज़ जमीन होती है, ज़रख़ेज़ जमीन से परवरदगार की इज़्न से अच्छी फसल वहां उगती है, लेकिन बंजर जमीन, शुरज़ार जमीन, वहां पर खसो खाशाक के अलावा कुछ नहीं उगता है। اگر باپ ابو سفیان ہے، اگر ماں ہندہ جگر خارا ہے، تو اس آغوش سے پلنے والا بچہ جو ہے وہ معاویہ ہوتا ہے، پوتا یہ جو ہے یزید ابن معاویہ بنتا ہے. اگر باپ اشعث ابن قیس جیسا خبیث انسان ہے، تو اس آغوش میں پلنے والی بیٹی جعدہ بنت اشعث، جس نے امام حسن علیہ السلام کو زہر دیا، اور بیٹا محمد ابن اشعث، جس نے کربلا میں اتنے سارے بھیانک جو ہے ظلم کیے ہیں امام حسین علیہ السلام کے سلسلے میں. تو اچھا گھرانہ، اچھا ماحول، اگر گھر کے اندر دینی ماحول ہے، گھر کے اندر اگر قرآنی ماحول ہے، گھر کے اندر اگر اسلامی ماحول ہے، گھر کے اندر اگر قرآن کی تلاوتوں کی آواز ہے، دعاؤں کی آواز ہے، یہ جو ہے مناجاتوں کی آواز ہے، ذکر حسین وہاں پر ہو رہا ہے، ایسے ماحول میں پلنے والے بچے امکان زیادہ یہی ہے کہ وہ بچے دیندار بچے ہوں گے. البتہ اگر دوسرے اسباب جو ہے اس میں شامل نہ ہو جائیں. اسی لیے اسلام کا حکم یہ ہے کہ جہاں اپنے بچوں کے جو ہے دنیاوی ضرورتوں کو ہم پورا کرتے ہیں، گھر کے اندر ان کے آرام اور آسائش کا ماحول پیدا کرتے ہیں، ایسا کمرہ ہو جس میں وہ آرام سے سو سکیں، ایسا بستر ہو جس میں انہیں پریشانی نہ ہو، سردی کا، گرمی کا، ہر چیز کا بندوبست انتظام کرتے ہیں، وہی ضروری ہے کہ گھر کا دینی ماحول بھی ایسا بنے کہ بچے جو موت کے بعد والی زندگی ہے وہاں پر بھی عیش و آرام کے ساتھ رہ سکیں. چنانچہ قرآن مجید میں ارشاد ہوتا ہے، یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا التی وقودھا الناس والحجارہ علیہا ملائکۃ غلاظ شداد لا یعصون اللہ ما امرہم یفعلون ما یؤمرون. اے صاحب ایمان، تمہاری ڈیوٹی صرف اپنے بچوں کو اچھا کھانا کھلا دینا نہیں ہے، انہیں اچھا کپڑا پہنا دینا نہیں ہے، انہیں ان تعلیمات سے آراستہ کر دینا صرف نہیں ہے جو ان کی دنیا کی زندگی کو سنوار دے، بلکہ تمہاری ڈیوٹی یہ ہے کہ اپنے کو بھی اور اپنے بال بچوں کو بھی اس جہنم سے بچاؤ جس کا ایندھن پتھر اور انسان ہے، جس کی دیکھ ریکھ کے لیے نہایت سخت مزاج تو شروع فرشتوں کو اللہ نے مامور کیا ہے، جن کے دل میں کسی قسم کا رحم نہیں پایا جاتا ہے کہ رو گے، پیٹو گے، گڑگڑاؤ گے تو تمہیں وہ جہنم سے باہر نکال دیں گے، رویا کرو، چلایا کرو، ان کے دل میں کسی قسم کا رحم نہیں پایا جاتا، کسی قسم کا یہ جو ہے مروت نہیں پائی جاتی ہے، اور یہ بھی نہیں کہ وہ کچھ رشوت لے کر کے چھوڑ دیں گے. لا یعصون اللہ ما امرہم، وہ تو صرف اللہ کے سنتے ہیں، کسی کے سنتے ہی نہیں ہیں. ہر مسلمان کی ذمہ داری ہے کہ وہ اپنے گھر میں ایک ایسا ماحول فراہم کر دے. حدیثوں میں بھی ہے کہ علموا انفسکم واہلیکم الخیر، خود کو بھی اچھائی کی تعلیم دو اور اپنے گھر والوں کو بھی، یعنی گھر کا ماحول ایسا بناؤ جہاں کے اوپر خیر کی باتیں ہوں، شر کی باتیں نہ ہوں، فتن و فساد کی باتیں نہ ہوں، گھر کے اندر غیبت کا ماحول نہ ہو، گھر کے اندر تہمت کا ماحول نہ ہو، گھر کے اندر سازشی ماحول نہ ہو کہ فلاں کا مال کس طرح سے لوٹ لیں، فلاں کو بیوقوف کس طرح سے بنائیں، فلاں کو ٹوپی کیسے پہنا دیں. علموا انفسکم واہلیکم الخیر. اور اگر ایسا نہ کیا، اگر گھر کے ماحول کو دینی ماحول نہ بنایا، تو انجام کیا ہوگا؟ ان الخاسرین الذین خسروا انفسهم واهلیهم یوم القیامہ. اردو زبان محدود زبان ہے، یا گھاٹے اور نقصان کے لیے ایک ہی لفظ ہوتا ہے، عربی زبان میں خسران اور یہ جو ہے ضرر، ہم خاسر کا معنی بھی کرتے ہیں، گھاٹا اٹھانے والا، خسرا گھاٹا اٹھایا، اور ضرر کا معنی بھی کیا کرتے ہیں، گھاٹا اٹھایا. لیکن یہ خسران اور ضرر میں فرق ہے. ضرر وہاں کہا جاتا ہے، فرض کیجئے ہم نے $100,000 انویسٹ کیا ہے بزنس میں، سال کے آخر میں دیکھا کہ ہمیں $10,000 کا گھاٹا ہوا، $90,000 ہمارے ابھی محفوظ ہیں. اور خسران کا لفظ وہاں استعمال کیا جاتا ہے جہاں سارے کا سارا سرمایہ چلا گیا، کچھ نہیں بچا، اسے کہتے ہیں خسران. इन्नल खासिरीन अल्लज़ीना खसरू अनफुसहुम व अहलीहिम यौमल क़ियामा। घाटा उठाने वाले वो अफराद हैं कि जब कयामत का दिन हुआ तो देखा खुद भी गए, औलाद भी गई, कुनबा भी गया, यानी सरमाया चला गया, पूरे का पूरा सरमाया चला गया, बदले में कुछ न बचा। क्योंकि जो कुरान ने ताबीर इस्तेमाल की खसरा की, जिंदगी जो है ना सरमाया है, कैपिटल है। खुदा ने जो हमें जिंदगी दी है, ये जिंदगी खेलने को नहीं दी है, ये जिंदगी हमारा कैपिटल है, और कैपिटल में कोई खेलता नहीं है। कैपिटल को इन्वेस्ट किया जाता है, इस तरह से इन्वेस्ट किया जाता है कि इंसान को अगर लाख डॉलर लगाया है तो बदले में उसको 1.5 लाख 2 लाख 3 लाख डॉलर मिल जाए। इस दुनिया की मिसाल एक बाजार की मिसाल है। चुनांचे इमाम मोहम्मद तकी अलैहिस्सलाम फरमाते कि इन्नमा दुनिया सूकौन, ये दुनिया बाजार है, रब हाफिहा कौमन बखसरा आखरून, कुछ लोगों को इस दुनिया में फायदा मिला है और कुछ लोगों को घाटा हुआ है। तो इस बाजार दुनिया में जो आए हो, बाजार दुनिया में तुम्हारा कैपिटल क्या है? बाजार दुनिया में कैपिटल ये जिंदगी है। अगर जिंदगी का सही इन्वेस्ट न किया, सही तरीके से सरमायाकारी न की, तो कयामत में जब हिसाब होगा तो पता चला कि पूरे का पूरा कैपिटल चला गया, कुछ बदले में मिला ही नहीं। हमारे जो सरमाए हयात है इसके बदले में हमें क्या मिलना चाहिए कि अगर मिल जाए तो उसे फायदा कहें, अगर न मिले तो उसे घाटे से ताबीर किया जाएगा। मौलाए कायनात हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम, हमारी जिंदगी की कीमत जो बयान करते हैं, फरमाते अला व इन्नहु लैसा लिअन्फुसिकुम समनुन इल्लल जन्ना फला तबीउहा इल्ला बिहा। जो हमारी 50 साल 60 साल 70 साल 80 साल 100 साल की जिंदगी है, इसकी क्या कीमत है? इसके बदले में क्या मिल जाए जो हम कामयाब कहे जाएं और कहते कि हम घाटे में नहीं है, फायदे में है, हमारा कैपिटल हमारा सरमाया जाया नहीं गया, बर्बाद नहीं गया है। कितना मिलियन डॉलर मिल जाए, कितना ये जो है बिलियन डॉलर मिल जाए, ये जो है बिल गेट्स इतना मिल जाए, ठीक है, इतना अगर मिल गया तो हमें अपनी जिंदगी की कीमत मिल गई। मौला फरमाते दुनिया की कोई चीज तुम्हारी जिंदगी की कीमत बन ही नहीं सकती है। सारे बिल गेट्स जितने हैं, एक नहीं, वो 10 जो सबसे मालदार मानेंगे, सारे का सारा सरमाया यकजा करके तुम्हें दे दिया जाए, फिर भी तुम्हारी जिंदगी की कीमत नहीं है। अला व इन्नहु लैसा लिअन्फुसिकुम समनुन इल्लल जन्ना, तुम्हारी जिंदगी की कीमत जन्नत के सिवा कुछ नहीं है। फला तबीउहा इल्ला बिहा, जब कभी अपनी जिंदगी का सौदा करना तो फकत जन्नत के बदले में सौदा करना, जिंदगी को वहीं सर्व करना, सरमाए हयात को वहीं इन्वेस्ट करना जहां उसके बदले में तुम्हें जन्नत मिल सके। हमारा हर हर सेकेंड, हर हर लम्हा जो गुजर रहा है, हमारा इन्वेस्ट घट रहा है ना। आज दूसरे इमाम की ये जो है शहादत की भी शब है ना, मैं इस सरमाए के बारे में इमाम की हदीस पेश कर दूं आपके खिदमत में। इमाम हसन मुश्तबा अलैहिस्सलाम फरमाते हैं, यबन आदम इन्नका लम तज़ल फी हदम उम्रिक मुन्ज़ सक़त मिन बत्न उम्मिक। ऐ फरज़ंदे आदम, होशियार हो जा, होशियार हो जाओ, जिस दिन से तुमने जमीन पे कदम रखा है, जिस दिन से तुम पैदा हुए हो, तुम्हारी उम्र घटना शुरू हो गई, तुम्हारी उम्र घटना शुरू हो गई है। यानी जो अल्लाह ने तुम्हें ये जो जिंदगी की शक्ल में कैपिटल दिया था, वो हर सेकंड घट रहा है, हर लम्हा घट रहा है। अगर अल्लाह ने 100 साल का तुम्हें कैपिटल देकर के भेजा था, जब 20 साल के तुम हो गए, 20 साल के जब हो गए, यानी 20 साल का कैपिटल घट गया, अब सिर्फ 80 साल का बाकी रह गया। 20वीं सालगिरह जब मनाते हो तो सालगिरह मनाने से पहले ये सोचो कि खुशी मनाएं कि गम मनाएं। कैपिटल घटने की खुशी मनाई जाती है, कैपिटल घटने का गम मनाया जाता है। क्या आपके पास $1,00,000 थे, अचानक आपने देखा कि 20,000 तो कम हो गया, 80 हो जा, तो क्या अच्छा लगेगा आपको, खुशी होगी? खुशी भी हो सकती है, गम भी हो सकता है। गम वहां होगा कि 20,000 गया बदले में कुछ ना मिला, और खुशी वहां है कि 20,000 30,000 40,000 घट तो गया लेकिन बदले में 1,00,000 2,00,000 5,00,000 की प्रॉपर्टी हमारे पास आ गई। अगर जो सरमाया घटा है बदले में अगर कुछ मिल गया है तो खुशी का मकाम, और जो सरमाया घटा बदले में कुछ ना मिला तो गम का मकाम। तो ये जो है बर्थडे मनाने से पहले हिसाब किताब कर लिया करें, इस साल खुशी मनाएंगे या गम मनाएंगे। अगर सरमाए हयात वहां सर्फ हुआ है जिसके बदले में हमें जन्नत मिल सकती है तो खुशी का मकाम है, वहिला मातम का मकाम है। सालगिरह बनाने से पहले पहले उसका हिसाब किताब कर ले। जब ना आदम इन्नक लम तज़ल फी हदम उम्रिक मुंदु सकत्त मिन बत्न उम्मिक फतज़व्वज बिमा फी यदैक लिमा बैन यदैक। अब जो कुछ कैपिटल तुम्हारे पास बाकी बचा है इसे इन्वेस्ट वहां करो जो जो तुम्हारे आइंदा जिंदगी में काम दे सके। फइन्नल मुमिना यतज़व्वज वल काफिरा यतमत्ता। इमाम फरमाते हैं कि मोमिन और काफिर का फर्क यही है कि मोमिन के हाथ में जो सरमाया है उसे इन्वेस्ट करता है आइंदा जिंदगी के लिए, और काफिर के पास जो सरमाया है उसे ऐश और इशरत में जो है लुटा देता है। ان الخاسرين الذين خسروا انفسهم واهليهم يوم القيامه। घाटा उठाने वाले वो लोग हैं कि जब कयामत में पहुंचेंगे वहां हिसाब करेंगे देखेंगे पूरी जिंदगी उनकी और उनके कुनबे की सर्फ हो गई, बदले में उन्हें कुछ ना मिला सिवाय गुनाहों के सिवाय मासियत के, नतीजतन जहन्नम के सिवा उनका कहीं कोई ठिकाना नहीं। ज्यादा जरूरत है कि अपने घर का माहौल इस तरह से बनाया जाए ताकि खुद भी गुनाहों की वादी में जाने पर मजबूर न हो सके, और बच्चे भी फैमिली भी बीवी भी बेटे भी और बेटियां भी जो हैं गुनाहों के वादी में जाने पर मजबूर न हो सके। ये हर मुसलमान की जिम्मेदारी है। ज्यादा कुरान में जा बजा है अंबिया का जब तस्करा होता है कि अंबिया के जब कारनामे अंबिया के बयान किए जाते हैं, फजाइल जब अंबिया के बयान किए जाते हैं, हमारे यहां फजाइल जो हम जिसको फजाइल समझते हैं और कुरान जिसे फजाइल समझता है वो उसमें बहुत फर्क है। हमारे यहां फजाइल ये है कि फला ने फला को ये जो है पछाड़ दिया। हमारे यहां फजाइल यानी पहलवान, ठीक है वो शजाअत भी एक फजीलत है, लेकिन कुरान की निगाह में जो असल फजीलत है वो क्या है? कुरान मजीद में सूरह मरियम में हजरत इस्माईल सादिकुल वाद, अब इस्माईल सादिकुल वाद एक पैगंबर है नबी है, तफासीर में अख्तलाफ है, बात कहते हैं ये वही इस्माईल है जो जनाब इब्राहिम के बेटे इस्माईल थे, ये जो है ज़बीहुल्लाह, बात कहते नहीं ये इस्माईल दूसरे इस्माईल, ये भी पैगंबर थे ये भी नबी थे हजरत से पहले इनका जमाना था। बहरहाल जो भी रहे हो मुराद, कुरान मजीद एक इस्माईल नबी की कहानी बयान कर रहा, उनके फजाइल बयान कर रहा है कि क्या क्या थे। वज़कुर फिल किताब इस्माईल इन्नहु काना सादिकल वाद वकाना रसूलन नबिया वकाना यामुरु अहलहु बिस्सलात वज़्ज़कात वकाना इंदा रब्बिही मर्ज़िया। इन इस्माईल की पांच सिफतें पांच फजीलतें कुरान बयान कर रहा है, पांच फजाइल पांच फजीलत इनकी। पहली फजीलत क्या है कि ये इस्माईल कौन थे? काना सादिकल वाद, वादे के बड़े पक्के थे, वादे के बड़े पक्के थे, जिससे वादा कर लेते थे वादा खिलाफी नहीं करते थे। चुनांचे इस्माईल के बारे में ये जो तारीख में मिलता है रवायतों में मिलता है कि उन्होंने किसी से किसी मकाम पर आने का वादा कर लिया था कि यहां पर तुमसे मुलाकात करेंगे, چنانچہ وہ شخص نہ آیا جناب اسماعیل صادق الوعد ایک سال تک اس مقام پر جاتے رہے, البتہ اپنا کاروبار وغیرہ انجام دیتے رہے جو کچھ کرنا تھا, یعنی سب کو چھوڑ کر کے وہاں کھڑے رہ گئے تھے. اس وقت مقررہ پر جناب اسماعیل ہمیشہ ایک سال کے بعد جب وہ شخص آیا ہے تو ان کو وہاں پایا, تم کیا برابر آتے, کہا وعدہ جو کر لیا تھا, تم سے وعدہ کیا تھا یہاں ملنے کا, لہذا میں سال بھر تک آتا رہا. پہلی صفت, پہلی فضیلت جو جناب اسماعیل کے قرآن بیان کرتا ہے کہ کیا تھے, وہ صادق الوعد تھے. دوسری صفت, کانا رسولا نبیا, رسول تھے دو, نبی تھے تین. چوتھی صفت جو بیان کرتا کیا ہے, چوتھی صفت ان کی یہ تھی کہ یعمرو, کانا یعمرو اہلہ بالصلاۃ والزکاۃ, وہ اپنے کنبے والوں کو, اپنے خاندان والوں کو نماز اور زکات کی نصیحت کیا کرتے. اور پانچویں صفت یہ ہے کہ کانا عند ربہ مرضیہ, وہ اپنے پروردگار کی نگاہ میں پسندیدہ اور جو ہے مرضی پروردگار شخصیت کے مالک تھے. آپ دیکھ رہے ہیں فیملی کو دین کی دعوت دینا, خاندان کے اندر, گھر کے اندر دینی ماحول کو قائم کرنا اتنی بڑی فضیلت ہے کہ خدا نے اسماعیل صادق الوعد کے لیے رسالت اور نبوت کا ہم پلہ ذکر کیا ہے. رسالت کی جہاں فضیلت بیان ہو رہی ہے, نبوت کی جہاں فضیلت بیان, وہیں یہ چیز ہے, کانا یامر اہلہ بالصلاۃ والزکاۃ. البتہ صلاۃ کا ترجمہ یہ جو ہے نماز کیا جاتا ہے, یقیناً صلاۃ سے مراد نماز ہے اور زکات سے مراد وہ خاص چیزیں جو ہے بھیڑ پہ, بکری پہ, گیہوں پہ, اس پہ جو خاص مقدار نکالا جاتا ہے, کہ علامہ طباطبائی تفسیر المیزان میں جا بجا بیان کرتے کہ صلاۃ ہر عبادت کا سمبل ہے, ہر فردی خیر اور فردی نیکی کے سمبل کے طور کے اوپر جو ہے پیش کیا گیا ہے صلاۃ کو, اور اجتماعی اور سماجی خدمات کے عنوان سے پیش کیا گیا ہے زکات کو. زکات سے مراد فقط وہی زکات خاص نہیں ہے, کانا یامر اہلہ بالصلاۃ والزکاۃ. اسماعیل صادق الوعد اپنی فیملی کو, اپنے خاندان والے کو, اپنے کنبے والوں کو دعوت دیتے تھے, نصیحت کرتے تھے, گھر کا ماحول ایسا بنائے ہوئے تھے کہ وہ لوگ صلات کے پابند ہو جائیں, یعنی ان میں جتنی بھی فردی خوبیاں اور نیکیاں ہیں سب ان کے اندر آ جائیں, وہ زکات اور سماجی خدمت کا جذبہ بھی ان کے اندر پیدا ہو جائے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کبھی تو جہاں آتا ہے وہاں قرآن مجید نے پیغمبر کو جہاں ساری امت کی ہدایت کی ذمہ داری دی, خصوصی طور پر اپنے خاندان, اپنی فیملی, اپنے کنبے کی ہدایت کی ذمہ داری دی, وَأَمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا. خصوصی طور سے قرآن ذکر کر رہا ہے پیغمبر سے کہ اے میرے حبیب, وَأَمُرْ أَهْلَكَ بِالصَّلَاةِ, اپنے خاندان, اپنے کنبے, اپنی بیوی بچوں کو نماز کا حکم دے. پھر وہی صلاۃ یہاں پہ لفظ آیا ہے, یعنی ہر کار خیر کا انہیں حکم دے. واستبر علیہا, اور جب انہیں آپ اس کی دعوت دیتے ہیں, اس کا حکم دیتے ہیں, تو یہاں پر صبر اور ثبات قدم سے کام لے, سعی صدر سے. بہت اہم نقطہ یہاں پہ قرآن بیان کر رہا ہے. ہم لوگ یا تو اپنے کنبے والوں کو, اپنے بچوں کو, اپنی فیملی کو دین کی دعوت دیتے ہی نہیں, اور اگر دعوت دیتے بھی ہیں تو بڑی جلدی غصے میں آ جاتے ہیں, یا تو بچوں کو اٹھاتے ہی نہیں ہیں صبح کو, اٹھاتے نہیں کیونکہ خود بھی نہیں اٹھتے, کیا اٹھائیں گے. لیکن اگر بچوں کو اٹھایا, ایک دفعہ آواز دی بچہ نہیں اٹھا, دو دفعہ آواز دی بچہ نہیں اٹھا, اب غصہ آنا شروع ہو جاتا. قرآن کہتا ہے وامر اہلکا بالصلاۃ واصطبر علیہا, حکم دیں, حکم دینے کے بعد حوصلہ رکھیں, اتنی جلدی بچہ آپ کی بات کو مان نہیں لے گا. ایک دفعہ آئے اٹھا کے چلے گئے, دوسری دفعہ جب بچہ نہ اٹھا تو لحاف پھینک لیا اس کے اوپر سے, ڈانٹنے لگے, پانی ڈال دیا, وغیرہ وغیرہ. قرآن کہتا ہے نہیں نہیں یہ نہیں ہے, ایسا کرو گے تو ہمیشہ ہمیشہ کے لیے نماز سے یہ جو ہے متنفر ہو جائے گا. تھوڑا حوصلہ کرو, بچے کے سرحانے بیٹھ جاؤ, اس کا آہستہ آہستہ اٹھاؤ. ارے ہمیں خود نماز پڑھنی, ہمیں خود دعا پڑھنی ہے, وہی بیٹھ کے دعا پڑھ لو نا, ضروری تھوڑی ہے کہ جا کے مصلے پر وہاں پڑھو, اسی کے سرحانے بیٹھ جاؤ. बच्चे को उठाया, दफा आवाज दी, वहां बैठे दुआ पढ़ रहे हैं। 5 मिनट गुजर गया, फिर उसके बाद निहायत प्यार से, निहायत मोहब्बत के साथ, निहायत शफकत के साथ उसे फिर से बात के ऊपर आमादा करें। अरे कितनी दफा कहें? इतनी दफा कहें कि बच्चा उठ जाए। खुशूनत और तशद्दुद की जरूरत नहीं है, इसके लिए जरूरत है सियाए सदर की। जिस वक्त खुदा बंदे आलम ने हजरत मूसा और हजरत हारून को फिरौन की हिदायत के लिए भेजा है, इस हबा इला फिरौन इन्नहु तगा फकूला लहू कौलन लय्यना, नरम गुफ्तगु करो। खुब इसके लिए जरूरत है सियाए सदर की, जरूरत है जल्दी से गुस्सा ना आने की जरूरत है। लिहाजा जनाबे मूसा खुदा से दुआ करते हैं, रब इशरह ली सदरी, पढ़ने वाले हमें हौसला दे दे, पढ़ने वाले हमें हौसला दे दे, शर्ह सदर अदा कर दे, ताकि मैं इस अजीम चीज को फिरौन के मुकाबले में आना एक दफा मैं कहा वो मानने वाला है। मिसाल मैं अक्सर देता हूं कि हमें लोग जब किसी को हिदायत करने चलते हैं, तबलीग करने चलते हैं, नतीजा फौरन देखना चाहते हैं, वरना ये जो है मायूस होने लगते हैं। हमारी मिसाल उस शख्स की है जो बकरे को चना खिलाते ही फौरन तोलना चाहता है कितना गोश्त बढ़ा। खूब चना खिलाते ही गोश्त नहीं बढ़ेगा, खिलाते जाओ खिलाते जाओ खिलाते जाओ खिलाते जाओ, महीने डेढ़ महीने के बाद तोलो तो अब अंदाजा होगा हाँ थोड़ा गोश्त बढ़ा है। ये कैसे तवक्को है कि एक दिन में मान जाएगा। वामुर अहलका बिस्सलात वस्तबिर अलैहा, पैगंबर अपनी फैमिली को अपने कुनबे वालों को नमाज की दावत दे, नमाज का हुक्म दे, वस्तबिर अलैहा, और इस दावत देने में सब्र से काम ले, सबात कदम से काम ले, इतनी जल्दी जो है वो आपे से बाहर ना हो जाएं, इतनी जल्दी गुस्से में ना आ जाएं, इतनी जल्दी यास का शिकार ना हो जाएं। क्या करे बच्चों से कहते, बच्चे मानते नहीं, अक्सर शिकायत मिलती है लोगों से, बच्चे मानते नहीं, बच्चे सुनते नहीं। इसने कहा कि एक दफा मगर आपने जो है अपने जो है बड़ों की बात मान लिया था एक दिन में, अपने बचपन भूल गए। वस्तबिर अलैहा, सिर्फ हुक्म देना नसीहत कर देना नहीं है, इस तरह से हुक्म दे और नसीहत करें कि उसके ऊपर उनका असर हो सके। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने घर के अंदर जो दीनी माहौल को कायम करने की कोशिश की वो किस तरह से, दो तरीका पैगंबर ने आया अब अपनाया, एक अमल दूसरे कौल। अमलन अगर पैगंबर को खुदा हुक्म दे रहा है कि वामुर अहलका बिस्सलात, तो फकत खानदान व घर वालों को, कुनबे वालों को, अपनी बीवी को कहानी उठो उठो नमाज पढ़ो, पहले अपने अमल से नमाज की अहमियत को समझाया कि नमाज है क्या चीज। अज़वाज पैगंबर का बयान एक अक्सर ये होता था, पैगंबर हमारे पास बैठे बातचीत करें, जैसे ही नमाज का वक्त आता था, जैसे कमान से तीर निकलता है ना, वैसे पैगंबर उठ खड़े होते, इस तरह से उठ खड़े होते थे, कान्नहु ला यअरिफुना वला नअरिफुहु, इस तरह पैगंबर हमें छोड़ देते, हमारे उनकी कोई शनासाई ही नहीं, हमें कोई पहचानते ही नहीं हम कौन हैं। अभी तो बैठे चले बात कर रहे थे, जहां नमाज का वक्त आया फौरन नमाज के लिए खड़े हो गए, फौरन आमादा हो गए। जाहिर से बात है अज़वाज ने एक दिन देखा, दो दिन देखा, तीन दिन देखा, 10 दिन देखा, महीना भर देखा, जो लोग भी घर के अंदर रहते थे उन्हें अंदाजा हो गया कि नमाज है कोई बड़ी अहम बात। अगर पैगंबर अमलन ये ना करते हो, ज़बानन फकत कहते उन्हें नमाज पढ़ो, खुद ना पढ़ते, जैसा कि बहुत से चीजों में देखा जाता है, हम बच्चों को जो है नसीहत करते बेटा झूठ कभी ना बोलना, लेकिन गीबत मत करना, तोहमत मत लगाना, लेकिन अमली जिंदगी में झूठ के जो है दलदल में जो है डूबे हुए गर्क हैं, झूठ झूठ के दलदल में। जाहिर सी बात है बच्चे पर चीज असर नहीं कर सकती है, पैगंबर पहले अमलन खुद ही अमलन पहले इस तरह से, जैसे ही नमाज का वक्त आता था, अज़वाज पैगंबर कहती है काना रसूलुल्लाह ला युसरो अला सलातिही इशाअन वला गैर, जब नमाज का वक्त आ जाता था तो पैगंबर नमाज के ऊपर किसी चीज को तरजीह नहीं देते थे, न खाने को, न आराम को, न किसी से बात करने को, नमाज का वक्त आ गया सब कुछ छोड़ दिया। ये पैगंबर का अमल था। रहबर इंकलाब इमाम खुमैनी फरमाते थे कि जब नमाज का वक्त आ जाए तो नमाज से न कहो कि हमें काम है अभी, काम से कहो कि अब नमाज का वक्त है। तो पैगंबर इस्लाम अमलन, पहले अमलन नमाज की अहमियत को बयान किया, उसके बाद जबानन, काम दोनों से लेना है, जबान से भी अमल से भी, लेकिन अमल मुकद्दम है जबान के ऊपर। पैगंबर अपने घर में अगर दीनी माहौल कायम करना चाहते तो दीनी माहौल कायम करने के लिए फकत जबान का सहारा नहीं लिया, बल्कि जहां पैगंबर ने जबान का सहारा लिया है वहां सबसे पहले अमल करके पैगंबर ने दिखाया। अब जब नमाज की वो ये जो है जबान से कहने का मौका आया तो पैगंबर जबान से भी कहते थे। रवायतों में कि काना रसूलुल्लाह इज़ा असाबा अहलहू खसासतन यकूल कूमु इला सलात फइन्ना रब्बी अमरनी बिहा। जब भी पैगंबर की फैमिली में उनकी अजवाज को, बीवियों को कोई तकलीफ कोई मुश्किल पेश आती थी, अक्सर वो घरानों में कोई ना कोई मुश्किल पेश आ ही जाती है, कोई मुश्किल अगर पेश आती थी तो मुश्किल को हल करने के लिए पैगंबर हुक्म देते थे, उठो उठो ये जो नमाज पढ़ो, नमाज नमाज तुम्हारी मुश्किलों को हल करेगा। वस्तईनु बिस्सब्र वस्सलात है ना कुरान में, मदद हासिल करना है, कुमक लेना है, सब्र और नमाज से जो है मदद हासिल करो। कुमु सलाह, उठो नमाज पढ़ो, उठो नमाज पढ़ो। तो अमलन भी पैगंबर जो है नमाज पढ़ करके दिखाते थे और जबानन भी पैगंबर कहा करते थे। तो पहली चीज जो पैगंबर की सीरत में मिलती है कि किस तरीके से अपनी फैमिली को अपने कुनबे को उस दुनिया के लिए तैयार किया जा सकता है, घर का माहौल ऐसा बना, फजा मजहबी फजा, माहौल कुरानी माहौल, मुहित दीनी मुहित हो। उसको दो तरीका, एक तो खुद अमलन हम करके दिखाएं, अगर हम बच्चों को हुस्न अखलाक की तालीम दे रहे हैं तो हमें जाहिर से बात है कि खुद भी बच्चों से कहते हैं बेटा गाली न बकना, लेकिन खुद उस्ताद हैं गाली बकने के, तो जाहिर से बात है कि वो तबलीग कामयाब नहीं हो सकती है, वो घर के अंदर दीनी माहौल नहीं बन सकता। पहले अमल उसके बाद। दूसरी चीज जो पैगंबर ने किया है तो बहुत अहम है, अगरचे वक्त थोड़ा रह गया है मगर बयान करना उसे बहुत जरूरी है। एक तरफ से पैगंबर ने दीनी माहौल को कायम किया, दीनी माहौल को इस्तेहकाम देने के लिए घर के अंदर पैगंबर ने ये जो है मोहब्बत का माहौल बनाया, मेहर मोहब्बत का माहौल, तशद्दुद का माहौल नहीं है, ये जो है दुरुस्ती का माहौल नहीं है, तुशरुई का माहौल नहीं है, गालम गलोच का माहौल नहीं है, मारपीट का माहौल नहीं है, एक दूसरे पर इल्जामात जो है लगाने का माहौल नहीं है। जो माहौल पैगंबर ने अपने घर के अंदर बनाया था वो मेहरो मोहब्बत का माहौल था। आपको पता है कि पैगंबर के पास अब हजरत खदीजा जैसी बीवियां नहीं थी, हजरत खदीजा जैसी बीवियां नहीं। अगर घर के अंदर बीवी वो है जो आपके ये जो है मिजाज के जो है मुताबिक है, उस वक्त अगर आपने गुस्सा न किया तो कौन सा बड़ा काम किया। गुफ्तगू वहां है, गुफ्तगू वहां है। औरत को शौहर ऐसा मिला जो बद अखलाक है, या मर्द को बीवी ऐसी मिली जो बद अखलाक है, मिजाज नहीं मिल रहा है। ऐसा होते हुए अगर घर के अंदर मोहब्बत का माहौल कायम कर लिया तो कमाल है। पैगंबर इस्लाम ने अपने घर का माहौल जो बनाया था, हर तरफ मेहरो मोहब्बत की हुकूमत थी। अगर चर्च किया कि पैगंबर की पूरी जिंदगी में कहीं नहीं मिलता कभी किसी बीवी के साथ झगड़ा किया हो पैगंबर ने, से हुआ है ने नहीं हुआ है, कहीं नहीं मिलता, एक से बढ़कर के एक। बात ऐसा कहा जाता है पैगंबर ने क्यों ऐसे लोगों से शादी किया, शादी ना करते तो नमूने अमल हमारे लिए कैसे बनते, हमारे लिए नमूने अमल कैसे बनते। अगर सबके सब जो है बिल्कुल जनाबे ये जो है खदीजा जैसी अजवाज होती पैगंबर की, तो वो अफराद कैसे पैगंबर को अपना नमूना बनाते जिनके यहां किसी और तरह की मौजूद है घर में। हर तरह का नमूना है पैगंबर के घर में, ताकि देखो ऐसों के साथ भी किस तरह से जो है बसर की जा सकती है और कैसे ये जो है गुजर की जा सकती है बगैर तलखी के, बगैर लड़ाई के, बगैर झगड़े के। असल में देखिए इस्लामी माशरा जो है, इस्लामी समाज, इस्लामी माशरा, ये मोहब्बत का माशरा है। इस्लामी कुरानी समाज वो समाज है जहां के पर लड़ाई झगड़ा ना हो। सूरह फतह की आयत है, ये है मोहम्मद रसूलुल्लाह والذين معه وشداء على الكفار رحماء بينهم تراهم ركعا سجدا। पैगंबर अल्लाह के रसूल हैं और जो उन पर ईमान लाए हैं, जो उनके हमराह, या हमराह जो है फकत उस जमाने की बात नहीं है, क्या आज हम पैगंबर के हमराह नहीं है? माहू जो उनके हमराह हैं, जिस्मानी तौर पर जो हमराह है उनकी बात नहीं हो रही है, क्योंकि जिस्मानी तौर पर जो हमराह थे उनके अंदर तो ये औसाफ नहीं पाए जाते थे, उनके अंदर तो ये औसाफ नहीं पाए जाते थे। माहू जिनका दिल पैगंबर के हमराह है, असल मसला है दिल का हमराह होना। मौलाए कहना जंगे से फिर से वापस आ रहे थे, एक साहब थे मौला के फौज में, कहने काश मेरा भाई भी होता मौला के हमरा तो कितना उसको अजर सवाब मिलता। मौला ने कहा अगर उसका दिल हमारे साथ है तो उसको वही सवाब मिलेगा जो दुख ये जो है जिस्मानी तौर पर यहां मौजूद है, और अगर उसका दिल हमारे हमरा नहीं था तो अच्छा हुआ कि ना आया, अच्छा हुआ कि ना आया। जब जनाबे जाबिर इब्ने अब्दुल्लाह अंसारी इमाम हुसैन की कब्र की ज़ियारत के लिए चेहलुम के दिन पहुंचे हैं तो जाबिर ने ज़ियारत के जुमले अदा करते 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 कहा कि और हम ए शुहदाए करबला हम तुम्हारे अजर व सवाब में तुम्हारे साथ शरीक हैं। जाबिर के शागिर्द अतिया उफी ने कहा कि ये कैसे हो सकता है, उन्होंने प्यास बर्दाश्त किए, जख्म बर्दाश्त किए, जान दी अपनी, और आप कह रहे हैं कि हम उनके सवाब में शरीक हैं। का इसलिए कि हमारा दिल उनके हमराह था, जबान की बात नहीं है। जबान तो हम भी कहते हैं ना, या लैतना कुन्ना माकुम फनफूगा फौगना उम्मा मुहम्मदुर रसूलुल्लाह वल्लदीना माहू अशिद्दाउ अलल कुफार रहमाउ बैनहुम। मोहम्मद अल्लाह के रसूल हैं और जो उनके हमराह हैं उन पर ईमान लाने वाले, उनको अल्लाह का रसूल मानने वाले दिल से जो उनके हमराह हैं, उनकी शान यह है कि अशिद्दाउ अलल कुफार रहमाउ बैनहुम, वो दुश्मनों के मुकाबले में, काफिरों के मुकाबले में सीसा पिलाई हुई दीवार होते हैं, लेकिन आपस में नहायत मोहब्बत के साथ पेश आते हैं, नहायत तवाज़ो और इंकिसार के साथ पेश आते हैं। उनका पूरा माशरा शफकतो मोहब्बतो दोस्ती से लबरेज रहता है। इबादत खुदा के आसार तराव हम रुकान सुजदा, कभी तुम उन्हें ये जो है रुकू में पाओगे, कभी तुम उन्हें सजदे में पाओगे। इस्लामी माशरा इस्लामी समाज वो समाज नहीं है जहां पे लड़ाई हो, झगड़ा हो, फितना हो, फसाद हो, एक दूसरे की गिबत कर रहा हो, एक दूसरे पे तोहमतें लगा रहा हो, एक दूसरे का माल खाने को तैयार हो, एक दूसरे की जान खाने को, एक दूसरे का गोश्त खाने को तैयार। गिबत क्या है? बस चीजें वो हैं जिनकी संगीनी का हमें एहसास नहीं है। आज बदतर से बदतर जो है बुरे से बुरे शिया से कोई कहे कि सूअर का गोश्त खा लो, खाने को तैयार नहीं होता, सूअर का गोश्त नहीं खाएंगे, लेकिन मरे भाई का गोश्त शौक से खाएंगे, मिर्च मसाला छिड़क के खाएंगे। गरीबत क्या है? अयुहिब्बु अहदुकुम अन याकुला लहम अखी मैतन, क्या तुम में किसी को पसंद है कि अपने जो है मरे हुए भाई का गोश्त खाए? जो हुक्म है मरे हुए भाई के गोश्त खाने का वही हुक्म है गीबत का। इस्लामी माशरा क्या अशिद्दाउ अलल कुफार, सारी सख्ती ये जो है दुश्मन के मुकाबले में है, आपस में नहायत शीरो शकर। आज हमारे मामला उल्टा हो गया है, दुश्मनों के आगे सब सर झुकाए हुए हैं, सारा झगड़ा किससे हो रहा है? आप ये आ जा करके जो है मुस्लिम कंट्रीज का हाल देख लें, सारी लड़ाई ईरान से है, सारी लड़ाई ईरान से है, वो ईरान ऐसा ईरान वैसा ईरान वैसा ईरान वैसा, और जो दुश्मन है सारी दोस्ती उनके साथ है। अशिद्दाउ अलल कुफार, दूसरी आयत में है या अय्युहल्लज़ीना आमनू मन यर्तद्दा मिनकुम अन दीनिही फसौफ यातील्लाहु बिक़ौमिन युहिब्बुहुम व युहिब्बूनह अज़िल्लतिन अलल मोमिनीन व अइज़्ज़तिन अलल काफिरीन
يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم.
اے صاحبان ایمان، اپنے دین پر مغرور نہ ہونا، اللہ پر کوئی احسان نہیں کرو گے تم ایمان لا کر کے، دھمکی مت دو کہ ہمیں اگر ایسا ہوگا تو ہم تو دین چھوڑ دیں گے، ایسا دین ہمیں نہیں چاہیے. اصلا سننے میں آتا ہے بعض اوقات گویا احسان کیا ہے خدا کے اوپر دین قبول کر کے، احسان ہو گیا. اگر ہم اللہ کو نہ اللہ نہ مانتے تو اس کی بندگی پھر کون کرتا؟ بیچارہ بیکار بیٹھا رہتا ہے نا. جیسے آپ نے کسی خطیب کو سمجھ لیا ہے، یہ جو ہے مولوی کو سمجھ لیا، اگر آپ مجلس نہ پڑھوائیں گے تو بیچارے کا کیا ہوگا؟ تو مجلس پڑھوا کر کے آپ اس پر احسان کر دے رہے ہیں، سوچے گا ہم اللہ پر بھی ایمان لا کر کے اس کے اوپر احسان کر رہے ہیں. یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ، اے ایمان کا دعویٰ کرنے والوں، اے وہ لوگ اس وقت ایمان کے دعوے دار ہو، یا ایھا الذین آمنوا، تم میں سے جو کوئی بھی اپنے دین سے یہ جو ہے مرتد ہو جائے گا، چھوڑ دے گا اپنے دین کو، تو اللہ کی صحت میں کوئی اثر نہیں پڑتا، تمہارے جیسے ہزار اللہ پیدا کر دے گا. فسوف یاتی اللہ بقوم، تو اللہ ایسے قوم کو لائے گا، وہ کیا ہوں گے؟ ایسے تمہارے جیسے نہیں ہوں گے. یحبہم، وہ ایسی قوم ہوگی اللہ ان سے محبت کرے گا، ویحبونہ، اور وہ اللہ سے محبت اور عشق کرتے ہوں گے. ان کی شان یہ ہوگی کہ اذلتن علی المومنین، جب مومنوں کے سامنے آئیں گے تو توازو سے آئیں گے، انکساری سے آئیں گے، سر جھکا ہوگا، شانے جھکے ہوں گے، محبت کا پیکر ہوں گے. عزتن علی الکافرین، لیکن جب وہ دشمنوں کے مقابلے میں آئیں گے، کافروں کے مقابلے میں، ہوں گے مٹھی بھر، لیکن بڑوں سے بڑوں کے چھکے چھڑا دیں گے. عجب ہے، اس کے بعد قرآن کہتا ہے کہ یجاہدون فی سبیل اللہ، یہ وہ ہوں گے جو اللہ کے راہ میں جہاد کریں گے، ایسا جہاد کریں گے، ذالک فضل اللہ، ذالک فضل اللہ یؤتیہ من یشاء، یہ اللہ کا فضل ہے جو ایسی صفات ان کے اندر پیدا ہو گئی. اللہ جسے چاہتا ہے اپنی یہ صفات دے دیتا ہے. تو میرا اسلامی معاشرہ کون سا، اسلامی سماج کون سا؟ اسلامی سماج وہ ہے جہاں پر مہر و محبت پائی جائے. خب یہ تو یہ جو ہے بات ہو رہی تھی، کیا کہتے ہیں، بڑے سماج کی بات ہو رہی تھی. فیملی ایک چھوٹا سماج ہے، فیملی یوں ہی سے تو بنتا ہے، سماج کیسے بنتا ہے؟ کنبے ہی سے تو بنتا ہے سماج. اگر ایک بڑے سماج کا حکم یہ ہے کہ بڑے سماج میں مہر و محبت پائی جائے، بڑے سماج میں مہر و محبت کی فضا اسی وقت قائم ہو سکتی ہے جب چھوٹے سماج میں مہر و محبت کی فضا ہو. اگر گھر کے اندر، اگر کنبے کے اندر مہر و محبت کی فضا نہیں پائی جا رہی ہے، ایک دوسرے کے تئیں جو ہے شک و شبہے کی کا جو ہے ماحول پایا جا رہا ہے، وہ ان کے بہن وہ ان سے ناراض ہیں، وہ ان سے روٹھے ہوئے ہیں، وہ ان سے خوش نہیں ہیں، وہ ان سے خوش نہیں ہیں، نام کو ہیں تو میاں بیوی دونوں موجود ہیں، مگر ان کے دل میں ان کے خلاف غبار ہے، ان کے دل میں ان کے خلاف غبار ہے، یہ قرآنی سماج نہیں ہے، یہ قرآنی فیملی نہیں ہے. قرآنی فیملی، قرآنی کنبے کی دو شرطیں قرآن نے بیان کی ہے. کس خاندان کو قرآنی خاندان کہا جا سکتا ہے؟ کون سی فیملی؟ قرآنی فیملی. وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً. اللہ کی نشانی میں سے یہ ہے کہ اللہ نے تمہارے ہی میں سے تمہارا جوڑا پیدا کاہے کے لیے پیدا کیا. تمہیں زن و شوہر کس لیے بنایا؟ میاں بیوی کس لیے بنایا؟ دو چیز تمہارے درمیان میں ہونا چاہیے. اگر یہ نہیں ہے تو یہ جوڑا قرآنی جوڑا نہیں ہے. پہلی چیز، تسکنو الیہا، تمہارا جوڑا اس لیے بنایا کہ شوہر کو سکون ملے بیوی سے، بیوی کو سکون ملے شوہر سے. اگر گھر کے اندر سکون کی فضا نہیں ہے، لڑائی جھگڑے کا ماحول اگر ہے، یہ قرآنی ماحول نہیں ہے. لتسکنو الیہا وجعل بینکم مودۃ ورحمۃ، اور تمہارے درمیان اللہ نے محبت اور رحمت کو قائم کیا ہے. تو دو چیز جو ہے قرآنی معاشرے کی، قرآنی فیملی کی، قرآنی کنبے کی دو پہچان ہے کہ اس خاندان کے اندر، اس کنبے کے اندر سکون ہے، آرامش ہے، امن ہے، چین ہے، لڑائی اور جھگڑے کا نام و نشان نہیں ہے. دوسری ہے کہ ایک دوسرے کے تئیں محبت کا جذبہ پایا جائے. ہر
ہر وہ عمل جو سکون کو تہوبالا کر دے، چاہے بیوی کا عمل چاہے شوہر کا عمل. شوہر کوئی ایسا کام کرتا ہے جسے بیوی کا سکون چھن جاتا ہے، یا بیوی کوئی ایسا کام کرتی ہے جس سے شوہر کا سکون چھن جاتا ہے. جتنا یاد رکھے کہ یہ خاندان سب کچھ تو ہو سکتا ہے، قرآنی کنبہ، قرآنی خاندان، قرآنی فیملی کہلانے کا حقدار نہیں ہو سکتا ہے. وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَاجًا لِّتَسْكُنُوا إِلَيْهَا. ہر وہ عمل جو رشتہ محبت کو تار تار کر دے، رشتہ محبت کو جو پامال کر دے، وہ عمل اسلام کی نگاہ میں مغصوب عمل ہے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی زندگی جو ہم دیکھتے ہیں گھر کے اندر، بعض دفعہ کہتے ہیں ہاں ہاں ہمارے محبت تو بہت قائم، محبت کے کچھ آثار ہوتے ہیں، محبت کے کچھ تقاضے ہوتے ہیں. دو تین تقاضے بیان کر کے اپنی مجلس کو جو ہے وہ تمام کر. محبت اگر قائم ہے تو محبت کا کے لیے فقط دل میں محبت ہونا کافی نہیں ہے، اظہار محبت ضروری ہے. ہمارے یہاں بعض دفعہ وہ اظہار کو لوگ یہ جو ہے ریاکاری سمجھتے ہیں، تقوی کے خلاف سمجھتے ہیں اظہار محبت. بیوی شوہر سے کہہ دے، شوہر بیوی سے کہہ دے کہ میں تم سے محبت کرتا ہوں یا محبت کرتی ہوں، اسے جو ہے وہ بے شرمی کی بات مانی جاتی ہے. مگر حدیثوں میں ایسا نہیں ہے. اسلامی تہذیب و اسلامی کلچر میں معصوم فرماتے ہیں کہ قول الرجل لزوجته انی لاحب انی لاحبک لا یخرج من قلبها ابدا. جب کبھی شوہر اپنی بیوی سے یہ کہتا ہے، یا بیوی اپنے شوہر سے یہ کہتے ہیں، جو صیغے استعمال میں اس کا مطلب یہ نہیں کہ بات صرف جو ہے وہ ایک طرف کی ہو رہی ہے، ون وے بات ہو رہی ہے، دونوں طرف کی بات ہو رہی ہے، کیونکہ تالی ایک ہاتھ سے بچتی ہی نہیں ہے. جب کبھی شوہر اپنی بیوی سے کہتا ہے، یا بیوی اپنے شوہر سے، اب تک خصوصاً یہاں تاکید کی شوہر جب بیوی سے کہتا ہے کہ میں تم سے یہ جو ہے محبت کرتا ہوں، سب کچھ دل سے جو ہے بات نکل جاتی، یہ بات نہیں نکلتی ہے. تو اظہار محبت کا حکم دیا گیا ہے کہ اظہار محبت کریں. اس کے بعد اظہار محبت، کبھی کہتے تھے جی میں محبت کرتا ہوں، محبت کرتا ہوں، لیکن بعد میں وہ عمل سے بھی ثابت ہونا چاہیے نا، جھوٹ ثابت نہ ہو جائے. دوسرا مرحلہ جو ہے، اگر محبت ہے جس کا علامت محبت، پہچان محبت کی کیا ہے، گفتگو جب کرے تو نرم گفتگو کرے، کبھی لہجے میں سختی نہیں پانی چاہیے، کبھی لہجے میں سختی نہیں ہونی چاہیے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم حدیث ہے کہ خیرکم لنسائه وانا خیرکم لنسائی. کہیں پر ہے خیرکم لأہلے ہے، کہیں پر خیرکم لنسائه. اگر یہ انتخاب کیا جائے کہ سب سے اچھا انسان کون ہے، سب سے اچھا کون ہے، اگر طے پا جائے کہ ہر سال انعام دینا ہے ایک آدمی کو، یہاں کے اوپر یہ جو ہے کیا کہتے ہیں زینب جو ہے سینٹر میں ایوارڈ دینے کو ہوگا، ہر سال ایوارڈ دیا جائے گا. کس کو ایوارڈ دیا جائے گا؟ سب سے اچھا انسان ہے. سب سے اچھا انسان کون چنا جائے گا؟ پیغمبر فرماتے ہیں خیرکم لأہلے، سب سے اچھا انسان وہ ہے جو سب سے اچھا برتاؤ اپنی بیوی کے ساتھ کرتا ہے، سب سے اچھی عورت وہ ہے جو سب سے اچھا برتاؤ اپنے شوہر کے ساتھ. وَأَنَا خَيْرُكُمْ لِنِسَائِي، اور میں تم سب سے بہتر برتاؤ اپنی بیویوں کے ساتھ کرتا ہوں. تو محبت صرف یہ نہیں کہ ہاں ہاں محبت تو کرتے ہو گئے، نہیں، محبت کے کچھ آثار ہوتے ہیں، عمل میں وہ چیز جو ہے ظاہر ہونا چاہیے. گفتگو جب کرے، گفتگو قول حسن اچھی، اگر بعض لوگ اچھے ہوتے ہیں مگر اچھی بات کرنا نہیں چاہتے، ان کی شان کے خلاف ہو جاتا ہے. یعنی واقعی محبت تو کرتے ہیں، بچوں سے بھی بات، بچوں سے اظہار محبت نہیں کرنا چاہتے. ایک صاحب آیا، دیکھا کہ پیغمبر ایک بچے کو چوم رہے ہیں، بوسا دے رہے ہیں، کہ یا رسول اللہ میرے 10 بچے ہیں، میں نے آج تک کسی بچے کا بوسا نہیں لیا. پیغمبر نے کہا اگر تمہیں اللہ نے یہ جو ہے سعادت سے محروم رکھا ہے تو میں کیا کر سکتا ہوں؟ یہ کوئی ہنر کی بات نہیں ہے. بعض باپ یہ سمجھتے ہیں کہ گھر میں آؤ تو لگے شیور آیا ہے، تب تو بات نہیں نا. جیسے ہی میں گھر میں جہاں داخل ہوتا ہوں ہر بچہ اپنے کمرے میں. یہ ہنر نہیں ہے, ہنر یہ ہے کہ جب گھر میں آئے تو بچہ کمرے میں ہے تو نکل کے فوراً لپک کر کے دروازے. یہ ہنر ہے, ہنر یہ ہے, ہنر وہ نہیں ہے. قول الحسن, اچھے لب و لہجے میں بات کرنا. اصل فیملی تو چھوڑیے, اسلام کا حکم سب سے قولوا للناس حسنا, قرآن کی آیت ہے. لوگوں سے جب بات کرو تو اچھے پیرائے میں, شیریں لب و لہجے میں اپناؤ. تطیب کلامک و تبین لسانک, اچھی بات نہیں کرو اور اچھے انداز سے بات کرو. حکم اس بات کا ہے, انسان جب اچھے انداز میں گفتگو کرتا ہے, اچھی گفتگو کرتا ہے. امام سجاد علیہ الصلوۃ والسلام اچھی گفتگو کا فائدہ بیان کرتے, القول الحسن یصیر المال وینمی الرزق وینفع فی الاجل ویحبب الی الاہل ویدخل الجنہ. پانچ فائدہ, سبحان اللہ, پانچ فائدہ اچھی بات کرنے کا, ڈھنگ سے طریقے سے بات کرنے کا پانچ فائدہ. پہلی چیز کیا ہے؟ مال میں اضافہ ہوتا ہے. دوسری چیز رزق میں, یہ جو ہے برکت آتی ہے, رزق میں برکت آتی ہے. موت میں تاخیر ہو جاتی ہے, ٹل جاتی ہے, وقت آ گیا تھا, ٹل جاتی ہے موت اگر لوگوں سے اچھے انداز سے بات کرتے ہیں. اچھی گفتگو سبب بنتی ہے کہ اس کی خاندان والے, اس کی فیملی والے اس سے محبت کرنے لگتے ہیں. اور پانچواں فائدہ اس کا یہ کہ انسان جنت میں داخل ہوتا ہے. اب اس کا ہم دو معنی کر سکتے ہیں. ایک تو یہ ہے کہ اللہ یہ جو ہے اس طرح سے کر دیتا ہے, آپ نے اگر اچھی بات کی تو اللہ نے مال میں اضافہ کر دیا, رزق میں جو ہے برکت ہوگی. نہیں, دوسرے عنوان سے بھی بات کر سکتے ہیں. آپ جب قول اچھے عنوان سے گھر میں بات کریں گے, فیملی سے بات کریں گے, تو ظاہر سی بات ہے آپ کی فیملی جو ہے وہ یہ جو ہے ڈپریشن اور ٹینشن اور ان تمام چیزوں سے, جس گھر کے اندر لڑائی جھگڑا نہیں ہوتا ہے, بہت ساری بیماریاں تو خود بخود دور ہو جاتی ہیں نا. پھر وہ اعصاب کے ڈاکٹر کے پاس جانے کی ضرورت نہیں پڑتی کہ آپ کو گولیاں دے گا, پھر آپ کو ہارٹ کا دورہ بھی نہیں پڑتا ہے. یہ ساری چیزیں وہیں ہوتی ہیں نا جہاں لڑائی جھگڑے کا ماحول ہوتا ہے. جب ڈاکٹر کے پاس جانے سے بچ جائیں گے تو مال میں تو خود بخود اضافہ ہو جائے گا. اضافہ ہوا کہ نہیں ہوا؟ جب ٹینشن دور تو ٹینشن والی گولی ہے کو کھانی ہی نہیں پڑے گی. نتیجے میں گھر کے کام میں بھی دل لگے گا, آفس کے کام میں بھی دل لگے گا. دل لگے گا تو بہرحال برکت تو ہو گئی نا. معلوم ہے ہزار طرح کا خاتون خانہ کو ٹینشن ہے, صبح میاں سے جھگڑا ہوا ہے, ہانڈی چڑھایا جل گئی ہانڈی, پتہ ہی چلا کب چلی, برباد تو ہوا نا, پیسہ گیا, پھر سے کھانا پکے گا, ٹائم بھی گیا, سب کچھ گیا. انسان جب قول حسن اچھی گفتگو کرے, اچھی بات کرے گا, نتیجتاً نہ کسی سے لڑائی ہوگا نہ جھگڑا ہوگا. جھگڑا جب ہوتا ہے غصے میں کسی کو گالی دے دیا, کسی کو تہمت لگا دیا, کچھ کر دیا, یہ سب چیزیں انسان کو جنت سے دور کر دیتی ہیں نا. ظاہر سی بات جب یہ سارے تمام برے کام خود بخود ہم سے دور ہو جائیں گے تو جنت کے تو حقدار ہم بن ہی جائیں گے. بھائی تو تو پہلی چیز ہے اظہار محبت, دوسری چیز کیا ہے؟ اچھی گفتگو کرنا, تیسری چیز ہے حلم, یہ بردباری, قوت برداشت, قوت تحمل. عزیزو ظاہر سے بات ہے کہ زندگی میں بہرحال خطائیں ہو ہی جاتی ہے, لغزش ہو ہی گئی, اب یا شوہر سے غلطی ہو گئی یا بیوی سے غلطی ہو گئی, دونوں میں کسی سے غلطی ہو ہی گئی. اب اگر دونوں جو ہیں انتظار کر رہے ہیں کہاں کس کی جو ہے کس کا کمزور پہلو ملے اسے اجاگر کرے. ہم شوہر جو ہے بالکل نہ بھی تولے بیٹھے, ایک دن کھانے میں نمک بڑھ کے اضافہ تو ہو جائے, پھر ہم بتاتے ہیں, پھر بدلہ لیں گے. بیوی کی اپنی ڈیمانڈ ہے کہ فلاں چیز کہا تھا کیوں نہیں لائے, فلاں سامان لانے کے لیے کہا تھا کیوں نہیں لائے, آج ہماری یہ جو ہے برتھ ڈے تھی کیک نہیں لائے. ارے بھائی بھول گئے ایک ایک غلطی, ایک ایک اتنی بڑی چیز آپ بھول گئے, آپ کو یاد ہی نہیں رہا. بھول گئے بات کرتے ہیں نا, انسان کا نکل سکتا ہے, کوئی ضروری نہیں ہے کہ اگر بھول گئے جس کا مطلب ہے کہ محبت نہیں ہے. بھول جانے کا مطلب یہ نہیں ہوتا ہے. ایک دوسرے کی خطاؤں سے صرف نظر کرنا، ایک دوسرے کی لغزشوں کو معاف کر دینا، اصلا خاطر میں نہ لانا کہ غلطی ہوئی ہے، خاطر میں نہ لانا. امام جعفر صادق علیہ الصلوۃ والسلام، کسی نے آگے پوچھا مولا یہ بتائیے کہ ما حق الزوجت علی الرجل ان فعلہ کان محسنا، بیوی کا کیا حق ہے شوہر کے اوپر کہ اگر وہ انجام دے دے تو اس کو نیک انسان کہا جائے گا؟ کیا حق بیوی کا؟ امام نے پہلے دو باتیں تو عام سے فرمائی، فرمایا یشبعہا ویکسبہا، شوہر کی ذمہ داری اور بیوی کا حق یہ ہے کہ شوہر اس کی یہ جو ہے ضروریات کو پورا کرے، کھانا کپڑا وغیرہ جو کچھ بھی اس کی ضروریات ہیں، البتہ یہ جو ہے معقول ضروریات، نامعقول کی بات نہیں ہو رہی ہے، معقول ضروریات جو ہیں اس کی ذمہ داری ہے کہ اسے پورا کرے. وَإِن جَهِلَتْ غَفَرَ لَهَا، اور اگر بیوی سے کوئی خطا ہو جائے، کوئی لغزش ہو جائے، تو خطا اور لغزش کو یہ جو ہے ایشو نہ بنائے، غفارہ لہا اسے معاف کر دے. اس کے بعد اپنے والد کی سیرت بیان کرتے ہیں کہ میرے والد کے پاس، میری والد کی بیویوں میں سے بیوی تھی جن کی عادت ہی یہ تھی کہ وہ جان بوجھ کے امام محمد باقر کو تکلیف پہنچائے. کانت تزی کانت لیابی امرأتون تزی، وہ جو اذیت دیا کرتی تھی، کبھی بھی میرے بابا نے، کبھی بھی میرے بابا نے ان کو سزا نہیں دی، ان سے کبھی جھگڑا نہیں کیا، کبھی لڑائی نہیں، کبھی ان کی غلطیوں کو ان کے سامنے یہ بیان بھی نہیں کیا. اگر لغزش ہو گئی ہے، شوہر سے خطا ہو گئی، بیوی معاف کر دے، بیوی سے خطا ہے تو شوہر معاف کر دے، یہ محبت کی علامت ہے، پہچان ہے. اور اگر نہیں، ایک دوسرے کی غلطیوں کو ہائی لائٹ کرنے لگے ہیں، تم نے یہ کیا، تمہوں نے کیا، انہوں نے کیا، انہوں نے یہ کیا، تو ظاہر سی بات ہے کہ اس کا مطلب ہے کہیں نہ کہیں محبت میں کمی. آپ دیکھیں عملاً بھی ہوتا ہے، شادی جب ہوتی تو وہ پہلا ہفتہ یا پہلا مہینہ یا پہلا سال یا پہلا دن، نہیں معلوم، ہر ایک کا الگ الگ حساب ہوتا ہے. اب تو نا پہلے ہوتا تھا ماہ اصل، اب شاید جو ہے یہ ہفتہ اصل منانا پڑے گا، ماہ کی دوباری نہیں آتی. وہ شادی کے ابتدائی ایام جب ایک دوسرے سے محبت کرتے رہتے، ابتدائی ایام میں کون سا شوہر بیوی کے کھانے میں جو ہے کیڑے نکالتا ہے، جو ملا جلا بھنا سب کھا لیتے، ہاں ہاں بہت اچھا ہے، بہت اچھا ہے، بہت ٹیسٹی ہے. تو بعد میں رفتہ رفتہ یہ ساری چیزیں پیدا ہوتی ہیں. پہلے گفتگو کو ختم کروں، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے زندگی میں، جو پیغمبر کی سیرت رہی ہے، گھر کے اندر پیغمبر نے ہمیشہ مہر و محبت کا ماحول قائم رکھا. ایک روایت بھی نہیں ملتی ہے کہ جہاں پیغمبر کی طرف سے کوئی تشدد عمل میں آیا ہو، کبھی پیغمبر نے یہ جو ہے سختی برتی ہو، یہ جو ہے درشتی کی ہو، پیغمبر سے لوگوں نے جھگڑا کیا ہے لیکن پیغمبر نے کبھی، اور جبکہ ایک سے ایک پیغمبر کے گھر کے اندر موجود تھی. ساری کوشش پیغمبر کی یہی تھی کہ پہلے اپنی فیملی کو سنبھالیں، اپنے کنبے کو سنبھالیں، گھر کا ماحول ایسا بن جائے کہ اس دنیا کی زندگی کے بعد کی جو زندگی ہے وہ کامیاب زندگی رہے، اور وہاں پر پریشانی نہ ہونے پائے. وہاں جب پہنچے تو انسانی شکل میں پہنچے، وہاں جب پہنچے تو آدا و جواہرے سارے کے سارے ہمارے سالم ہوں، وہاں کی غذا، وہاں کا لباس، ساری چیزیں فراہم ہوں، اور جنت میں اپنا گھر بنا کر کے یہاں سے جائیں. یہی پیغمبر نے فیملی کے لیے کوشش کیا، اور یہی جو ہے پیغمبر نے امت کے لیے کوشش کیا، تمام انسانوں کے لیے پیغمبر کی یہی کوشش ہوا کرتی تھی، زبانن بھی اور عملن بھی. یہاں تک کہ پیغمبر کی زندگی کے جب آخری ایام آ گئے، چند دنوں پیغمبر کی زندگی کے باقی بچے ہیں، اس وقت یہ پیغمبر اگرچہ بیمار ہیں، شدید بیمار ہیں، کیونکہ اس وقت یہ پیغمبر سبق دینے سے، درس دینے سے چوک نہیں رہے ہیں، چلو آرام کریں بستر کے اوپر، نہیں، اس وقت یہ پیغمبر آتے ہیں. ایک اہم نقطے کی طرف اشارہ کرنا ہے، پیغمبر کو حق الناس ہے. پیغمبر ممبر پہ آنے کے بعد تقریر کرتے، خطبہ دیتے، کہتے میں قریب تمہارے دنیا، تمہارے درمیان سے جانے والا ہوں، رخصت ہونے والا ہوں. اگر کسی کا کوئی حق میری گردن پہ ہے تو اپنا حق دے دے، کسی کو اگر کوئی شکایت مجھ سے ہے تو. ایسی بات ہے، پیغمبر سے کسے شکایت تھی؟ اچھا نا، ایک شخص کھڑا ہو گیا، یا رسول اللہ آپ ایک مرتبہ طائف سے واپس آ رہے تھے, اپنی اونٹنی کو تادیاں نہ مارنا چاہتے تھے, وہ اتفاق سے مجھے لگ گئی, آمدن نہیں مارا ہے, لگ گئی. یا رسول اللہ میں اس کا قصاص کرنا چاہتا ہوں. اگرچہ شریعت کے مطابق یہاں قصاص نہیں ہے, یہ جو ہے دیت ہے. آمدن اگر کوئی مارے تب قصاص کی باری آتی ہے, خطان اگر لگ گیا ہے تو یہ جو ہے وہ دیت ہے. پیغمبر نے کہا ٹھیک ہے, میں قصاص دینے کو تیار ہوں. پیغمبر نے کسی کو اپنے گھر بھیجا, جاؤ وہ تادیانہ اٹھا لاؤ. شخص آیا ہے تادیانہ لینے کے لیے, جناب فاطمہ سلام اللہ علیہ گھر میں ہے, بی بی وہ تادیانہ دے دیجیے. کیوں, میرے بابا تو بیمار اور سفر میں تو کہیں نہیں آ رہے. آنے والا قاصد واقعہ بیان کرتا ہے کہ ایسے ایسے ایک شخص ہے جو اپنا قصاص لینا چاہتا ہے, معصومہ طلب گئی, میرا بابا بیمار ہے بیماری کے عالم میں. معصومہ کہتی ہے میں حسن حسین کو بھیج رہی ہوں, اس سے کہو کہ حسن حسین کو تادیانہ نہ لگا دے, میرے بابا کو تادیانہ نہ مارے. تادیانہ آیا, پیغمبر نے اس شخص کے حوالے تادیانہ کیا, کہ بسم اللہ تم اپنا جو ہے قصاص کر سکتے ہو. کہا یا رسول اللہ جب آپ کا تادیانہ مجھے لگا تھا تو میرے بدن پہ کپڑے نہیں تھے. رسول خدا نے ایک دفعہ اپنا پیراہن بلند کیا, پیراہن بلند کر لیا, اس وقت موشے ایک دفعہ تادیانہ پھینک کر کے رسول خدا سے آ کے لپٹ جاتا ہے, آپ کے بدن کا بوسا دینا شروع کر دیتا ہے. اللہ کے رسول کیسے ممکن ہے؟ اجرکم اللہ. پیغمبر رخصت ہوتے ہوتے بھی دنیا میں لوگوں کو سبق دیتے جاتے کہ حق الناس بہت اہم چیز. پیغمبر اپنے گھر میں ہے, فاطمہ بیٹھی ہوئی ہیں, علی بیٹھے ہوئے, حسنین بیٹھے ہوئے ہیں, بیماری کی شدت ہے. پیغمبر کو کبھی غش آ جاتا ہے, کبھی آنکھیں کھولتے ہیں, جب کبھی ذرا سا ہوش آتا ہے کبھی حسن کو سینے سے لگاتے ہیں, کبھی حسین کو سینے سے لگاتے ہیں. جب حسن کو سینے سے لگاتے منظر سامنے آ جاتا ہے کہ یہی موقع ہوگا, آج ہی کا دن ہوگا جب حسن کے دہن سے کلیجے کے ٹکڑے کٹ کٹ کے گر رہے ہوں گے. کبھی حسین کو گلے سے لگاتے ہیں, یہی حسین کا گلا ہوگا جس پہ شبر کا خنجر چلے گا. کبھی فاطمہ زہرا کو سینے سے لگاتے ہیں, ارے میرے بعد میری بیٹی پر کیا کیا ستم ہوگا, گھر میں آگ لگا دی جائے گی, پسلیاں توڑ دی جائیں گی. پیغمبر کی آنکھوں سے آنسو جاری ہو جاتے ہیں, پھر غش آ جاتا ہے, پھر غش آ جاتا ہے. فاطمہ زہرا روتی ہیں, آنکھوں سے جب آنسو ٹپکتے ہیں پیغمبر آنکھیں کھولتے, بیٹا فاطمہ رو کیوں رہی ہو, بابا آپ کی جدائی مجھ سے برداشت نہیں ہے. پیغمبر کان میں فاطمہ سے کچھ کہتے ہیں, فاطمہ کے ہونٹوں پہ جو ہے مسکراہٹ آ جاتی ہے. جب کسی نے پوچھا بی بی یہ روتے روتے اچانک مسکراہٹ کا کیا سبب تھا, کہ میرے بابا نے مجھے بشارت دی, فاطمہ تم زیادہ دن زندہ نہ رہو گی, جلد سب سے پہلے مجھ سے تمہاری ہی ملاقات ہوگی. اللہ فاطمہ زہرا کی آغوش میں رسول خدا کا سر ہے. ایک دفعہ دروازے پہ دق الباب ہوتا ہے, کون ہے, میں پیغمبر سے ملنا چاہتا ہوں. بیوی کہتی ہے چلے جاؤ, میرا بابا بیمار اس وقت کسی سے مل نہیں سکتا ہے. تھوڑی دیر کے بعد پھر دق الباب ہوتا ہے, بیوی کہتی ہے آخر میں نے کتنی دفعہ کہا کہ میرا بابا بیمار ہے کسی سے ملاقات نہیں کر سکتا ہے. جب پیغمبر کہتے ہیں بیٹا فاطمہ اسے اجازت دے دو, تمہارے در کا شرف ہے جو اجازت لے رہا ہے, کہ کسی سے اجازت لینے کا محتاج نہیں ہے. اللہ اللہ, جس در کا اتنا احترام تھا کہ فرشتہ موت بھی بغیر اجازت کے نہیں آ رہا. ابھی چند ہی دن پیغمبر کی وفات کو گزرے تھے, ارے اسی دروازے پر آگ اور لکڑی لے کر کے اکٹھا ہو گئے, میں اس گھر کو آگ لگا دوں. کسی نے کہا کیا اس گھر کو جلا دوں گے جس میں فاطمہ رہتی ہے, جواب ملتا ہے رہا کرے. دروازے کو آگ لگا دی گئی, فاطمہ دروازے کے پیچھے کھڑی ہوئی لوگوں کو سمجھانے کی کوشش کر رہی ہے. ایک دفعہ شکی نے ایسا لات مارا دروازہ فاطمہ کے اوپر, در و دیوار کے درمیان فاطمہ پس گئی. ایک دفعہ فاطمہ کی آواز بلند ہوئی, یا فضا خذینی, ارے فضا میری مدد کو آؤ. بی بی ارے آپ فضا کو کیوں بلا رہی, علی کو کیوں نہیں بلا لے. بلایا جاتا اجرکم اللہ. پیغمبر کی رحلت کو بھی چند دن بھی نہیں گزرے ہیں کہ سبت علیہ مصائب اللہ والنہار سبت علیہ میں سرنا لیا لیا کا مرثیہ پڑھنے پر فاطمہ مجبور ہو گئی. الا لعنت اللہ علی قوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون. بار الہ واسطہ ہے محمد و آل محمد کا ہماری مختصر سی عبادت کو قبول فرما. پالنے والے تو ہمیں توفیق عنایت فرما کہ ہم سیرت رسول کا اتباع کرتے ہوئے اپنے گھر میں دینی ماحول قائم کریں. بار الہ ہمیں یہ توفیق عنایت فرما کہ ہمارا کنبہ قرآنی کنبہ بن سکے, ہمارے گھر میں سکون و اطمینان کی فضا ہو, مہر و محبت کا ماحول قائم رہے. مابو تجھے واسطہ ہے محمد و آل محمد کا, جو بیمار ہیں ان سب کو شفائے کاملہ عنایت فرما, جو مقروض ہیں ان کے قرضوں کو ادا فرما, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما. بار الہ جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما, جو صاحب اولاد ہیں انہیں اپنی اولاد کی دینی تعلیم و تربیت کی توفیق کرامت فرما. بار الہ تجھے واسطہ ہے محمد و آل محمد کا, جو بے روزگار ہیں انہیں حلال اور پاکیزہ روزگار عنایت فرما, جو بے روزگار جو با روزگار ہیں انہیں اپنے بے روزگار بھائیوں کی خبر گیری کی توفیق عنایت فرما. محبوب تجھے واسطہ ہے محمد و آل محمد کا, شیعیان حیدر کرار کی حفاظت فرما. محبوب ان کے دشمن اگر قابل اصلاح نہیں ہیں تو نیست و نابود فرما. مراجع کرام اور رہبر معظم کی حفاظت فرما. ارے الہ امام زمانہ کے ظہور میں تعجیل فرما, حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکے. اللہم عجل فی فرج مولانا صاحب الزمان واجعلنا من اعوانه وانصار مدرسہ.